मनभरि खुशी छाए पो माया, सुटुक्क माया लाए पो माया। मनभरि खुशी छाए पो माया, सुटुक्क माया लाए पो माया। कहिले पनि नछुटिने गरी, कहिले पनि नछुटिने गरी, बाचा कसम खाए पो माया, सुटुक्क माया लाए पो माया। मनको मान्छे पाऊ भनी, मनको मान्छे पाऊ भनी, मठ मन्दिर धाए पो माया, बाचा कसम खाए पो माया। चाहेको मान्छे पाइन्न भन्छन्, चाहेको मान्छे पाइन्न भन्छन्, चाहेको मान्छे पाए पो माया, मठ मन्दिर धाए पो माया। नत्र के माया हो र साथी, नत्र के माया हो र साथी, उसकै गुणगान गाए पो माया। मनभरि खुसी छाए पो माया, सुटुक्क माया लाए पो माया। हजुर नमस्कार, सर्जक र स्रष्टाहरूप्रति समर्पित साहित्यमा आधारित रेडियो कार्यक्रम संगीत सरगमको अर्को एउटा यो नवीनतम श्रृंखलामा आज पनि यहाँहरूलाई दिल खोलेर नै छु स्वागत छ। यो चिसो रातमा रात चिप्पिँदै गर्दा अनि तपाईँहरूको निद्रा अलि च्यापिँदै गर्दा म भने तपाईँको माझमा साहित्यका कुरा गर्न अनि संगीतका कुरा गर्न आइपुगे प्राविधिक मित्र गौरी शंकर चौधरी सँगै म लोकराज विश्वकर्मा। जिन्दगीमा कहिले हाँस्नु पर्छ, कहिले रुनु पर्छ, अनि कहिले कसैलाई सम्झिनु पर्छ, अनि कसैलाई बिर्सन पर्छ। हो, जिन्दगीको यस्तै यो सिलसिला सँगसँगै आज फेरि म तपाईँलाई सम्झिन आइपुगेको छु, म तपाईँलाई भेट्न आइपुगेको छु, तपाईँको समीपमा तपाईँको हाल खबर बुझ्न आइसकेको छु। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ यति बेलाको यो समयमा, तपाईँ जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, सदैव सुखी रहनुहोस्, खुसी रहनुहोस्, दुःखमा हुनुहुन्छ भने नआत्तिनुहोस्, सुखमा हुनुहुन्छ भने नमात्तिनुहोस्। जिन्दगी भनेको सुख हो दुःख हो, सुख र दुःखको सम्मिश्रण नै जिन्दगी हो। कार्यक्रम संगीत सरगम यहाँले सुनिरहनु भएको छ रेडियो गुरुबाबा एफएम 107.4 मेगाहर्जबाट र हाम्रो अफिसियल वेबसाइट www.gurubabafm.org पनि अनलाइनमा यति बेला प्रत्यक्ष सुन्दै हुनुहुन्छ। र यो कार्यक्रम आउने गर्दछ प्रत्येक हप्ताको बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म। र यस कार्यक्रमलाई यहाँहरूले पुनः डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। डाउनलोड गरेर सुन्नको लागि यहाँहरूले प्रयोग गर्नुपर्ने प्लग रहेको छ tisapaninepal.blogspot.com, यसमा जानुभयो भने पुनः डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। र कार्यक्रमको बारेमा पनि अलिकति म तपाईँको माझमा सुरुवातमा भन्न चाहन्छु। कार्यक्रमको सबैभन्दा पहिला हामीले एउटा श्रेष्ठ इन्फर्मेसन सेगमेन्ट उठाउने गर्दछौँ कार्यक्रममा, र त्यो सेगमेन्टमा हामीले एकजना नेपाली सर्जक र श्रेष्ठको जीवनी प्रस्तुत गर्ने गर्दछौँ, र त्यसपछि साहित्य विधालाई पनि उठाएका छौँ, र साहित्य विधाबाट गजल र मुक्तकहरू तपाईँको माझमा हामी वाचन गर्नेछौँ, र साथमा उत्कृष्ट विद्वानका उत्कृष्ट बनाइहरू र केही प्रेरक प्रसङ्गहरू पनि जोड्नेछौ। तर यति बेला भने सदाचै कार्यक्रमको सुरुवातमा एउटा सुमधुर गीत राख्दै म यस कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु। यति बेला सुरुवातमा म तपाईँको माझमा राख्न चाहन्छु चर्चित लोकप्रिय गायक रामकृष्ण ढकालको सुरमा रहेको आउँछु भनी मिस्टुरीले भर किन पार्नु, यो बोलको गीत तपाईँको माझमा म जोड्न चाहन्छु कार्यक्रमको थालनीमा।
भनी पापिनीले भर किन पार्नु, आउँछु भनी पापिनीले भर किन पार्नु, जानै दिने बाचा गरे माया किन मार्नु, जानै दिने बाचा गरे माया किन मार्नु, आउँछु भनी पापिनीले किन पार्नु, आउँदा तितको फुट्न खोज्छ छाती, चिच्याउने रहेछु उसको नाम लिँदै राति, झल्को आउँदा तितको फुट्न खोज्छ छाती, चिच्याउने रहेछु उसको नाम लिँदै राति, नाम लिँदै काएरै मान्ने भए फुल किन सार्नु, सुकाएरै मार्ने भए फुल किन सार्नु, आधा घाटमै छोड्ने भए खोला किन तार्नु, आधा घाटमै छोड्ने भए खोला किन तार्नु, आउँछु भनी पापी निले भर किन पार्नु,
हजुर गीतपछि पुनः स्वागत छ कार्यक्रम सङ्गीत सरगममा। भर्खर मात्र हामीले तपाईँको माझमा जोडेका थियौँ चर्चित लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको आउँछु भनी निष्ठुरीले भर किन पार्नु, निकै नै सुमधुर सङ्गीत हामीले तपाईँको माझमा जोडेका थियौँ। पक्कै पनि तपाईँको पनि मनलाई छोयो होला भन्ने त्यो हाम्रो आशा र विश्वास रहेको छ। कार्यक्रम सङ्गीत सरगममा अब भने पालो भएको छ हाम्रो कार्यक्रमको पहिलो सेगमेन्ट श्रेष्ठ इन्फर्मेसन सेगमेन्ट प्रस्तुत गर्ने, र यस कार्यक्रममा यो सेगमेन्टमा हामीले एकजना सर्जक र श्रेष्ठहरूको जीवनी प्रस्तुत गर्दै आइरहेका छौँ, र सोही अनुरूप आज पनि हामीले एकजना श्रेष्ठको बारेमा तपाईँहरूको माझमा जानकारीहरू प्रस्तुत गर्दैछौँ। सो आज हामीले तपाईँको माझमा जानकारी दिन खोजिरहेको श्रेष्ठ हुनुहुन्छ कवि शिरोमणि लेखनाथ पौडेल। किन भन्दाखेरि हिजो मात्र उहाँको जन्मदिन भएको कारणले गर्दाखेरि हामी आज उहाँलाई सम्झिएका छौँ, साहित्यका एकजना कवि एकजना श्रेष्ठा जो नेपाली साहित्यलाई अझ माथि पुर्याउन सफल भएका बनाउन सफल पारिएका एकजना श्रेष्ठा कवि, यस अर्थमा पनि हामीले आज कवि शिरोमणि लेखनाथ पौडेललाई सम्झिएका छौँ। सो लेखनाथ पौडेल नेपाली साहित्यका छन्दबन्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए। उनलाई आधुनिक युगले जन्मदाता आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छन्। उनको जन्मस्थल लेखनाथ नगरपालिकाको अर्घौं अर्सेलमा पर्ने भएका कारणले गर्दाखेरि नेपालमा अधिराज्यमा नै साहित्यिक सृष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो लेखनाथ नगरपालिका। यिनको बुबाको नाम दुर्गादत्त पौडेल र आमाको नाम वसुन्धरा पौडेल हो। यिनी आफ्ना आमा बुबाको जेठो छोरा थिए। लेखनाथ पौडेलको जन्म बाबु दुर्गादत्त र आमा वसुन्धरा पौडेलको छोराको रूपमा विक्रम सम्वत 1941 पौष महिनामा भएको थियो। 5 वर्षको उमेरमा पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो। उनले घरमै प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। पौडेलले सर्वप्रथम गङ्गा गणेश शास्त्रमा अमरकोश चण्डी पढे। उनले आफू साहित्य लेखनमा लाग्न पृथ्वीप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काई खाएका थिए। त्यही इक र दगीराम मरासिनीको स्नेह सहयोग र सद्वानले उनले काव्य सृजनाको लेखन बिन्दुमा उनलाई पुर्याएको मानिन्छ। 10 वर्षको उमेरसम्ममा उनले आफ्नो गाउँमा नै संस्कृतको प्रारम्भ शिक्षा ग्रहण गरे। 15 वर्ष भएपछि उन आफ्नो अध्ययन अघि बढाउन उनी काठमाडौँ आए। काठमाडौँ आएपछि केही समय तीन धारा स्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृतको थप अध्ययन गरे, र त्यसपछि उनको साहित्यिक यात्राको कुरा गर्नुपर्दाखेरि कवि शिरोमणि लेखनाथ पौडेलको कविता यात्राको प्रारम्भ विक्रम सम्वत 1961 सालमा प्रकाशित कविता कल्पदुममा संग्रहित उनका दुई कविताबाट भएको पाइन्छ। 1969 प्रकाशित लालित्यभित्र संग्रहित कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गर्यो। यसपछि 1970 प्रकाशित उनको शोक प्रवाह शीर्षकको शोक काव्य, 1973 प्रकाशित ऋतु विचार खण्डकाव्य, र 1973 नै प्रकाशित बुद्धि विनोद शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो। नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन प्रतिदिन बढ्दै जान थाल्यो। त्यस समयमा उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले। यसैबीच 1976 साल जेठ 26 गते उनका बुबा दुर्गादत्त पौडेलको निधन हुन पुग्यो। यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो। उनले आफूलाई आफैले बुझाए। यसै साल अर्थात् विक्रम 1976 सालमा नै उनको सत्य कली सम्वाद शीर्षकको अर्को कृति प्रकाशित हुन पुग्यो। यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो। यसै गरी उनलाई अझ धेरैको साथले गर्दाखेरि उनी यो क्षेत्रमा अझ आफ्नो नामलाई प्रकट बनाउन सफल भए र उनले आफ्नो नाम अगाडि आइसकेपछि र जुन रूपमा उनको लेखनाथ शिरोमणि भन्ने जुन उपाधि पाए त्यसपछि उनले आफ्ना गुरुहरूलाई पनि सम्झिए र गुरुहरूलाई पनि पहिलो पटक पत्र लेखे। यसरी मेरा पूज्य गुरु, तपाईँले मेरो हात समाएर मलाई कविता यात्रामा प्रवेश गराउनाले नै आज म कवि श्रेणी भएको छु भनेर यसरी चाहिँ उनले पत्र लेखे। विक्रमसम्म 2011 सालमा नेपाली शिक्षा परिषदको आयोजनामा पौडेलकै शुभ जन्मोत्सवको उपलक्ष्यमा उनलाई रथमा राखेर उनले शोभा यात्रा सहित नागरिक अभिनन्दन गरिएको थियो। यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता उडाउने काम चाहिँ महाकवि लक्ष्मी प्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडेललाई स्थारोहण गराएका थिए। त्यस दिन पौडेलका हातमा जन अभिनन्दन पत्रका साथमा 5,000 रुपियाँको थैली पनि राखिएको थियो। त्यस घटनाको खुसियालीमा पौडेल रोएका थिए। यसरी कवि श्रोमणी लेखनाथ पौडेलले नेपाली साहित्य क्षेत्रमा अघि बढ्ने क्रममा नेपाली भाषाका अक्षरमा खुट्टा काटी लेख्ने चलन लेखक अनुसार फरक पर्थ्यो। लेखनाथले जथाभावी खुट्टा काटी लेख्ने शैलीको विरोधमा राममणि आदिको हलन्त बहिष्कार आन्दोलनमा सामेल भए। तसर्थ उनी हलन्त बहिष्कारका समर्थक पनि थिए। म यति बेला चाहिँ उनको मृत्युको बारेमा तपाईँको माझमा कुरा गर्दैछु। 2020 सालपछि उनको देब्रे आँखालाई मोतीबिन्दुले ढपक्कै छोपेको थियो। त्यसैले उनी एउटा आँखा मात्र देख्थे। 2022 सालमा उनी तीर्थ गर्न बनारस लागे तर भारतको रक्सोलमा पुगेपछि उनी थला परे। त्यसपछि उनलाई रातारात नारायणघाटको नारायण नदीमा ल्याइ पुर्यायो। अन्तत 2022 सालको शिवरात्रि अर्थात् फागुन 7 गते 82 वर्षको उमेरमा चितवनको भरतपुर स्थित देवघाटमा कविश्वरी मणि लेखनाथ पौडेल दिवंगी भए। उनलाई मरण प्रान्त विक्रमसम्म 2026 सालमा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरेको छ। उनको स्मृतिमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ जुन अझै पनि हाम्रो माझमा अमर छन्। हामी अझ पनि हामीले सम्मान गर्छौँ र सम्मान पनि गर्नुपर्छ। र उनका मौलिक कृतिहरूको नाम लिनुपर्दाखेरि ऋतु विचार 1973 सालमा प्रकाशित भएको थियो भने बुद्धि विनोद 1973मै, त्यसै गरेर सत्य कली सम्वाद 1976मा, सत्य स्मृति 2009मा, मेरो राम 2011मा, त्याग र उदयको सन्देश 2001, गीताञ्जली 1986, तरुण तपस्वी 2010 यो काव्य रहेको थियो भनेदेखि लक्ष्मी पूजा 1994, लालित्य कविता सङ्ग्रह भाग 1 2010मा र भाग 2 2025 गीता सागर स्मृति भागवत गीतकारको भावसार रहेको थियो। र यति बेला काल महिमा भन्ने लेखनाथ पौडेलको म कविता तपाईँको माझमा सुनाउँदैछु। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। थुप्रोमा उभिन मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो। राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मित पुग्यो टारेर टर्दैन त्यो। लाखौं औषध अशस्त्र महिमा देखेर डर्दैन त्यो, व्यथा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो। आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन त्यो सुक्खा जर्जर अस्थिर पन्दर बिना सैया बनाउन त्यो मैरो भस्म सिवाय अङ्गभरमा केही लगाउन त्यो हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन त्यो जो जो मिल्छ सुलुक्क मिल्छ मुखमा हाली चपाउन त्यो थाल्यो चम्म सबै चपाउन भने आहार पाउन त्यो जति मिल्छ उति उकेल्दछ पनि केही पचाउन त्यो यही चालिसित कल्प कल्प कहिले खाई अघाउन थियो यो चाहिँ कवि शिरोमणि लेखनाथ पौडेलको एउटा अलिकति चर्चित अझ लेखनाथ पौडेललाई अगाडि बढाउन र नाम चर्चित बनाउन सफल एउटा कविता रहेको थियो काल महिमा शीर्षकमा लेखिएको कविता तपाईँको माझमा मैले सुनाएँ र अब भने कार्यक्रम सङ्गीत सर्गममा अर्को एउटा सुमधुर सङ्गीत तपाईँको माझमा जोड्ने बेला भएको छ यति बेला नारायण गोपालको आवाजमा एउटा गीत तपाईँको माझमा हामी जोड्दैछौँ हजुर यति बेला तपाईँको माझमा हामीले नारायण गोपालको आवाजमा रहेको यो सुर जोडेका थियौँ कार्यक्रम सङ्गीत सहयोगमा यति बेला सुनिरहनु भएको छ रेडियो गुरुबा एफएम 107.4 मेगाहर्ज र हाम्रो अफिसियल वेबसाइट www.gurubabaefm.org पनि यहाँहरूले अनलाइनमा हामीलाई प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामीले भर्खर माझ तपाईँको माझमा आज हामीले कार्यक्रमको श्रेष्ठ इन्फर्मेसन सेगमेन्टमा आज हामीले कवि शिरोमणि लेखनाथ पौडेललाई सम्झिएका थियौँ र उनका बारेमा विभिन्न जानकारीहरू तपाईँको माझमा प्रस्तुत गर्यौँ र तपाईँहरूले पनि सुन्नुभयो जान्नुभयो र बुझ्नुभयो होला भन्ने हामीलाई विश्वास र आशा र विश्वास रहेको छ र हिजो मात्र पुष 15 दिन चाहिँ कवि शिरोमणि लेखनाथ पौडेलको जन्मदिन भएको थियो त्यस कारणले गर्दाखेरि पनि आज हामीले सम्झ्यौँ र उहाँका बारेमा विभिन्न जानकारीहरू पनि तपाईँको माझमा प्रस्तुत गर्यौँ र अब भने कार्यक्रममा पालो भएको छ साहित्य विदा उठाउने र साहित्य विदाबाट गजल र मुक्तकहरू तपाईँको माझमा पस्किने सो अब हामी प्रस्तुत गर्दैछौँ कार्यक्रमको सबैभन्दा पहिला गजल तपाईँको माझमा म जोड्न चाहन्छु जसको म वर्षौंदेखि तलाश गरिरहेछु, जसको म वर्षौंदेखि तलाश गरिरहेछु, उसैलाई पाउने ठूलो आश गरिरहेछु। जसको म वर्षौंदेखि तलाश गरिरहेछु, उसैलाई पाउने ठूलो आश गरिरहेछु। एक अजनबी अपरिचित मान्छेलाई, एक अजनबी अपरिचित मान्छेलाई मैले माया गरिरहेछु, विश्वास गरिरहेछु, उसैलाई पाउने ठूलो आश गरिरहेछु। हिजो जसले पत्थर हानेर गई यो दिलमा, हिजो जसले पत्थर हानेर गई यो दिलमा, उसैलाई आफ्नो बनाउने प्रयास गरिरहेछु, मैले माया गरिरहेछु, विश्वास गरिरहेछु। जो वर्षौंदेखि दूर दूर भएको समबाट, जो वर्षौंदेखि दूर दूर भएको समबाट, आज ऊ मेरो समीपको आभास गरिरहेछु। जसको म वर्षौंदेखि तलाश गरिरहेछु, उसैलाई पाउने ठूलो आस गरिरहेछु। हजुर, यति बेला तपाईँको माझ मैले वाचन गरेको गजल थियो दीपदर्शन ढकाल कैलालीमा रहन मित्रको, यो गजललाई तपाईँको माझमा प्रस्तुत गरेको थिएँ। र यो गजल पछि तपाईँको माझमा म अर्को एउटा गजल पनि जोड्न चाहन्छु। तिमीलाई अङ्गालोमा बेरेपछि सब ठिक हुन्छ, मैले आँखै नझिम्काई हेरेपछि सब ठिक हुन्छ। तिमीलाई अङ्गालोमा बेरेपछि सब ठिक हुन्छ, मैले आँखै नझिम्काई हेरेपछि सब ठिक हुन्छ। यो रोग यो दुःख गुनासो अनेक चोटहरू र व्यथा, यो रोग यो दुःख गुनासो अनेक चोटहरू र व्यथा, आत्माले पनि काँचुली फेरेपछि सब ठिक हुन्छ। मैले आँखै नझिम्काई हेरेपछि सब ठिक हुन्छ। अतीत बल्झिन्छ मुटुमा जब यादले हमला गर्छन्, अतीत बल्झिन्छ मुटुमा जब यादले हमला गर्छन्, कल्पना भरि तिम्रो चित्र केरेपछि सब ठिक हुन्छ, आत्माले पनि काँचुली फेरेपछि सब ठिक हुन्छ। कठघरामा उभ्याएको छ समयले बन्दी बनाएको छ, कठघरामा उभ्याएको छ समयले बन्दी बनाएको छ, गाइते बाँच्नुभन्दा मृत्युले घेरेपछि सब ठिक हुन्छ। तिमीलाई अङ्गालोमा बेरेपछि सब ठिक हुन्छ, मैले आँखै नझिम्काई हेरेपछि सब ठिक हुन्छ। सागर भण्डारी विभोर दर्पुक एक पाल्पामा रहन मित्रको यो गजललाई तपाईँको माझमा मैले जोडेको थिएँ। र यो गजल पछि अब फेरि तपाईँको माझमा म केही मुक्तकहरूका लहरहरूलाई उठाउँछु नै, तर त्योभन्दा पहिला एउटा प्रेरक प्रसङ्ग जोड्न चाहन्छु। जिन्दगी के हो त, जिन्दगीलाई कसरी परिभाषा गर्ने, यस भनाइमा यो जिन्दगीको बारेमा म तपाईँको माझमा जोड्दैछु मदर टेरेसाको लेखाई। जिन्दगी अवसर हो सदुपयोग गर्नुहोस्, जिन्दगी सुन्दरता हो प्रशंसा गर्नुहोस्, जिन्दगी खुसी हो जम्मा गर्नुहोस्, जिन्दगी सपना हो महसुस गर्नुहोस्, जिन्दगी चुनौती हो स्वीकार गर्नुहोस्, जिन्दगी कर्तव्य हो पूरा गर्नुहोस्, जिन्दगी खेल हो खेल्नुहोस्, जिन्दगी प्रतिज्ञा हो परिपूर्ण गर्नुहोस्, जिन्दगी गीत हो गाउनुहोस्, जिन्दगी सङ्घर्ष हो स्वीकार गर्नुहोस्, जिन्दगी दुखान्त हो सहन गर्नुहोस्, जिन्दगी साहसिक छ हिम्मत गर्नुहोस्, जिन्दगी भाग्य हो निर्माण गर्नुहोस्, जिन्दगी बहुमूल्य छ यसलाई बेकार नबनाउनुहोस्, जिन्दगी एक जिन्दगी हो यसलाई यसका निम्ति लड्नुहोस्, जिन्दगी एक जिन्दगी हो यसका निम्ति लड्नुहोस्। मदर टेरेसाको यो भनाई हो। र जिन्दगीका बारेमा पक्कै पनि हामीले जिन्दगीमा के सोचिरहेका हुन्छौँ, कहिले राम्रो सोच्छौँ कहिले नराम्रो सोच्छौँ, त्यसैले जिन्दगी सुन्दरता हो प्रशंसा गर्नुपर्छ, जिन्दगी अवसर हो सदुपयोग गर्नुपर्छ, जिन्दगीलाई कसरी अगाडि बढाउने भन्ने कुरो हामीमै निर्भर छ। सो जिन्दगीमा जहिले पनि हामी सकारात्मक सोचौँ र अगाडि बढौँ। हजुर, यो एक प्रेरक प्रसङ्गपछि तपाईँको माझमा अब म फेरि पनि केही मुक्त कलहरूलाई अगाडि बढाउँदैछु। जिन्दगी चलेन या चलाउन जानिएन, आफ्नालाई पनि आफ्नो बनाउन जानिएन, जिन्दगी चलेन या चलाउन जानिएन, आफ्नालाई पनि आफ्नो बनाउन जानिएन, बेच्नेले त आँसु पनि महँगैमा बेचे, बेच्नेले त आँसु पनि महँगैमा बेचे, आफूले त मुस्कान पनि बिकाउन जानिएन, आफूले त मुस्कान पनि बिकाउन जानिएन। कर्णशाही सुर्खेतमा रहन मित्रको यो मुक्तकलाई तपाईँको माझमा मैले जोडेको थिएँ। पिरतीले न त वार न त पार बनायो, जित भएन सधैँ हार बनायो, पिरतीले न त वार न त पार बनायो, जित भएन सधैँ हार बनायो, कति धेरै सपना थियो तिमीलाई पाउने, कति धेरै सपना थियो तिमीलाई पाउने, विश्वासघातले जिन्दगी नै बेकार बनायो, विश्वासघातले जिन्दगी नै बेकार बनायो। राज अधिकारी सारी छ प्युठानमा रहनु मित्रको मुक्त। प्युठान हाल चाहिँ उहाँ भारतमा रहनुहुन्छ है। भारतमा रहनु मित्रको यो मुक्तकलाई तपाईँको माझ मैले जोडेको थिएँ। यो पिरती भन्ने कुरा पनि हजुर यस्तै छ होइन, न वार बनाउँछ न त पार बनाउँछ, जहिले पनि हार बनाउँछ, यस्तै भाव यो गजलमा रहेको थियो र सरी यो मुक्तकमा रहेको थियो। र यो मुक्तक पछि अर्को मुक्तक पनि उठाउन चाहन्छु। रोइरहे आखिर मलाई सधैँ रुन थियो, जतिखेर पनि आँसुले नै मुख धुन थियो। रोइरहे आखिर सधैँ मलाई सधैँ रुन थियो, जतिखेर पनि आँसुले नै मुख धुन थियो। टाढिएर गयो हर्ष खुसिनी एक्लै छोडी, टाढिएर गयो हर्ष खुसिनी एक्लै छोडी। आखिर उ त दुई दिनको पाहुना थियो, आखिर उ त दुई दिनको पाहुना थियो। छवि किरण अधिकारी बागचौर नगरपालिका दस पिपनेटा सल्यानमा रहनु मित्रको यो मुक्तकलाई मैले तपाईँको माझमा जोडेको थिएँ। र यो मुक्तक पछि अब कार्यक्रममा अर्को एउटा साङ्गीतिक सौगातको पालो रहेको छ। यति बेला त्यो एउटा सङ्गीत जोड्नु पूर्व एकजना विद्वानको भनाइलाई तपाईँको माझमा म जोड्न चाहन्छु। साथीहरू भनेका पैसा जस्तै हुन्, कमाउन सजिलो तर जोगाइरहनु मुस्किल। साथीहरू भनेका पैसा जस्तै हुन्, कमाउन सजिलो तर जोगाइरहनु मुस्किल। सामुएल बटलरको यो भनाइ रहेको थियो। पक्कै पनि साथीहरू भनेका पैसा जस्तै हुन्, कमाउन सजिलो हुन्छ तर कति बेला कहाँनिर गएर टुङ्गिन्छन् भनेर त्यो चाहिँ थाहा हुँदैन है। जोगाइरहन चाहिँ गाह्रै हुन्छ, टिकिरहन टिकाइरहन गाह्रो हुन्छ। यस्तै यो भनाइको तात्पर्य थियो। यो भनाइपछि कार्यक्रममा अब अर्को एउटा गीतको पाल। हजुर, यति बेला मैले वाचन गरेको गजल थियो प्रिय श्री ऋतु लम्की कैलालीमा रहनु मित्रको। यो गजललाई तपाईँको माझ मैले छोडेको थिएँ र पक्कै पनि यो जन्म र मृत्यु भन्ने कुरो चाहिँ मन परि बनाएर देखा विज्ञान भनेर विज्ञानलाई चाहिँ यो अलिकति यो प्रश्न राखिदिनुहुन्थ्यो गजल मार्फत। हामीले मन चाहे मनले चाहेपछि जन्म हुने र मनले चाहेपछि मृत्यु हुने, मन परि यसको मतलब यसरी चाहिँ हुने एउटा विज्ञानले चाहिँ चमत्कार बनाएर देखा भन्ने यो प्रश्न जस्तो विज्ञानका निम्ति रहेको थियो ऋतुजीको यो गजलमा। र यो गजल पछि अब फेरि पनि तपाईँको माझमा म केही मुक्तहरू उठाउँछु, तर त्योभन्दा पहिला एउटा प्रेरक प्रसङ्ग नै जोड्छु। तपाईँले धेरै विद्वानहरूका अथवा धेरै चर्चित मान्छेहरूका नाम सुन्नुभएको छ। जति पनि सफल भए ती सबैले कुनै न कुनै जोखिम मोलेका थिए। उनीहरू डरले थुनिएर बसेका थिएनन्, जीवनसित जुवा खेल्ने हिम्मत गरेका थिए। उनीहरू पटक पटक सफल भए पनि तर अन्तमा शानदार जित हासिल गरेर विश्व हलाउन सफल भए। बुझिराखौँ, जसले जोखिम उठाउँदैन त्यही नै सबैभन्दा ठुलो जोखिममा पर्छ। त्यसैले जिन्दगीमा हामीले जोखिम उठाउन भने सक्नुपर्छ। थाहा छ कार्टुन नै नहेर्ने त्यो जमानामा वाल्ट डिज्नेले सर्वप्रथम कार्टुन चलचित्र निर्माण गर्ने जोखिम मोलेका थिए र जुन कार्टुन अहिले सर्वाधिक भनौँ न लोकप्रिय बनेको छ, जुनसुकै देशमा पनि हेर्ने गरिन्छ। त्यसै गरी ग्रेटा गार्वरले मनग्गै पैसा दिने टोपी कम्पनीको काम छाडी फिल्म क्षेत्रमा सङ्घर्ष गर्ने जोखिम मोलेका थिए। त्यसै गरी ब्रुसलीले $112 बोकेर अमेरिका चिन जोखिम मोलेका थिए। बेजोसले मासिक $1,000 जागिर छोडेर सक्षम.com सुरुवात गर्ने जोखिम मोलेका थिए। बियर गेस्टले ढाडको हड्डी भाँचिए पनि सगरमाथा चढ्ने जोखिम मोलेका थिए। ब्लेटले दाह्री काट्ने परिपाटी नभएको समयमा किङ सी जिलेटले भारी ऋण काटेर ब्रेक कम्पनी खोल्ने जोखिम उठाएका थिए र जुन चाहिँ पछि गएर सफल पनि भए। त्यसै गरी सोही सिरो होन्डाले आफ्नै श्रीमतीको गहना बेची मोटरसाइकल कम्पनी खोज्ने जोखिम उठाएका थिए। त्यसै गरी राइट दाजुभाइले सर्वप्रथम सबै थोक खर्चेर असम्भव भनिने करेङ्ग जहाज उठाउने जोखिम मोलेका थिए र जुन चाहिँ पछि गएर धेरै लोकप्रिय भए र चर्चित पनि भए। जसले जीवनमा जोखिम उठाउन सक्छ तिनै मान्छेहरू पछि सफल हुने गर्दछन् र चर्चित हुने गर्दछन्। त्यसकारण हामी कुनै पनि जोखिम उठाउनका लागि अथवा आफूले काम गर्न चाहेको कुरामा जोखिम उठाउन सकेनौँ भने जिन्दगीमा हामी सफल हुन सक्दैनौँ। त्यसैले कुनै पनि काम गर्दै हुनुहुन्छ भने अलिकति हिम्मत राखेर अलिकति जोखिम राखेर अगाडि बढ्नुभयो भने तपाईँ सफल हुन सक्नुहुन्छ। हजुर, यो प्रेरक प्रसङ्गपछि अब कार्यक्रममा केही मुक्तकहरू उठाउने बेला भएको छ। मुक्तक फटाफट उठाउन चाहन्छु, समय थोरै छ, केही मुक्तकहरू जोड्छु। आत्माको प्रश्न दिमागले जवाब दिइरहन्छस्, आत्माको प्रश्न दिमागले जवाब दिइरहन्छस्, मर्छु भन्दा बाँच्न जवाब दिइरहन्छस्। तसँग यही त गुनासो छ ए जिन्दगी, तसँग यही त गुनासो छ ए जिन्दगी, जो चाहिन्छ सासरी उसैको अभाव दिइरहन्छस्, जो चाहिन्छ सासरी उसैको अभाव दिइरहन्छस्। ललितपुरी सल्यानटार धादीमा रहनु मित्रको यो मुक्तलाई तपाईँको माझमा जोडेको थिएँ। तपाईँ पनि जिन्दगीमा जसलाई हामीले एकदमै सासरी आवश्यक ठानेका हुन्छौँ तिनै मान्छेहरूको अभाव खट्किरहेको हुन्छ जिन्दगीमा। अर्को पनि मुक्त उठाउँछु, म भन्दा पनि अन्तै राम्रो देखेर गयौ, अब म तिम्रो भइन भन्दै म्यासेज लेखेर गयौ, म भन्दा पनि अन्तै राम्रो देखेर गयौ, अब म तिम्रो भइन भन्दै म्यासेज लेखेर गयौ। पहिले पनि थिए जिन्दगीमा घाउहरू, पहिले पनि थिए जिन्दगीमा घाउहरू, ती घाउलाई झन् आज घोचेर गयो, ती घाउलाई झन् आज घोचेर गयो। चुडामणि केसी बागचौर नगरपालिका 10 पिपल नेता सल्यानमा रहनु मित्रको यो मुक्तकलाई तपाईँको माझमा जोडेको थिएँ। हवस् त, यसै मुक्तक सँगसँगै अब कार्यक्रमको साहित्यिक वाचन चाहिँ यति नै भन्नुपर्छ। हाम्रो कार्यक्रमका निम्ति निर्धारित गरिएको समय लगभग सकिन लागेको छ, त्यस कारणले गर्दाखेरि अब हामी तपाईँको माझबाट छुटिएर जानुपर्ने हुन्छ। छुट्नु पूर्व एउटा भनाइ तपाईँको माझमा जोड्दैछु। अरू मानिसले मेरो बारेमा के सोच्छन् या भन्छन् त्यसको म कुनै मतलब राख्दिनँ, किन म आफैलाई थाहा छ कि म को हुँ। जोनाथन डेभिसको यो भनाइ हो। पक्कै पनि यो भनाइसँग तपाईँ पनि सायद समर्थन अथवा सहमत हुनुहुन्छ होला। अरू मानिसले आफ्ना बारेमा के सोच्छन् के भन्छन् त्यो चाहिँ महत्त्वपूर्ण कुरा होइन, त्यसको हामीले कुनै पनि मतलब राख्नु हुँदैन र हामी आफ्नो बारेमा ख्याल राख्नुपर्छ, आफ्नो बारेमा सोच्नुपर्छ। हामीले के गर्ने, जिन्दगीलाई कसरी अगाडि बढाउने भन्ने कुरालाई सोचेर जिन्दगीमा अगाडि बढ्नुपर्छ र हामी आफैलाई थाहा हुन्छ कि म को हो भने। त्यसकारण पनि हामीले आफ्नो बारेमा सोच्नुपर्छ र राम्रो काम गरेर अगाडि बढ्नुपर्छ। हस् त, यसै भनाइ सँगसँगै अब भने तपाईँको माझबाट हामी पनि छुटिनु पर्ने हुन्छ र कार्यक्रम सुन्नुहुने तपाईँ सबैलाई मनैदेखि धन्यवाद छ र कार्यक्रमलाई ब्लगमा राखेर साथ दिनुहुने सिसापानीनेपाल.com का साथी रामसन श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु र त्यसै गरी अहिलेसम्म मलाई साथ दिने प्राविधिक मित्र गौरी शङ्करजीलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै आजको यो श्रृङ्खलाबाट भने म लोकराज विश्वकर्मा तपाईँको माझमा अर्को हप्ता आउने बाचासहित ओझेल पर्छु र तपाईँको बाँकी थप समय शुभ बितोस् र तपाईँको मिठो निद्रा र शुभ सपनीको सुन्दर सपनीको कामना गर्दै म छुटिन्छु। हस् त, नमस्कार, शुभरात्रि, शुभ साता।
मनको घाउ निको पर्ने मलम भइदे, मनको घाउ निको पर्ने मलम भइदिए, पहिला जस्तै फेरि पनि हँस्ने थिए म, पहिला जस्तै फेरि पनि हँस्ने थिए म, आफ्नो भाग्य आफै लेख्ने कलम भइदिए, आफ्नो भाग्य आफै लेख्ने कलम भ